This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
हजुर नमस्कार श्रोताबिन, हामी फेरि पनि आज सदाझै हरेक आइतबार सदाझै रातिको 9:30 बजे ठ्याक्क हजुरहरूको रेडियो सेटमा आइपुगेका छौँ र कार्यक्रम हो साङ्ग्रिलाका आवाजहरू र कार्यक्रम हामी ल्याएर आएका छौँ म सञ्जय
म इन्द्र
अनि सदाझै हामी आज यस कार्यक्रममा यहाँहरूलाई मिठा मिठा गीत सङ्गीतका साथसाथै केही रमाइला जानकारी र न्युजहरू पनि सुनाउनेछौँ। हामीले कार्यक्रमको सुरुमा एकदमै देशभक्त पूर्ण गीत सुनायौँ। कार्यक्रमको सुरुवात हामीले रातो र चन्द्र सूर्यबाट गऱ्यौँ, जसलाई गाएका थिए नेपथ्य ब्यान्डका अमृत गुरुङले। र अहिलेलाई भने समाचारतर्फ लागौँ।
भुटानी संसदको आठौँ अधिवेशन गत 2 तारिक थिम्पूमा सुरु भएको छ। राजाको बिहेको कारण केही ढिला गरी सुरु भएको हिउँदे अधिवेशनले खास गरी विधेयकहरूमाथि छलफल गरी पास गर्नेछ। यसपटकको अधिवेशनमा राजनीतिक दललाई राज्यले आर्थिक सहयोग दिने कि नदिने भन्ने विषयले प्राथमिकता पाउने पक्का छ। शुक्रबारसम्म संसदले चाइल्ड एडप्सन बिल, पब्लिक फाइनेन्स बिल तथा सेल्स ट्याक्स, कस्टम्स एन्ड एक्साइज ड्युटी बिल पास गरे पनि राजनैतिक दललाई राज्यले सहयोग गर्ने कि नगर्ने विधेयकमाथि छलफल चलिरहेको छ। सत्तारूढ दल डिपिटीले राजनैतिक दललाई राज्यले सहयोग गर्नुपर्छ भन्ने प्रस्ताव ल्याए पनि माथिल्लो सदन नेसनल काउन्सिल र विपक्षी दल पिडिपीले यसको विरोध गरिरहेका छन्। गत 7 अधिवेशनमा पनि यस विषयमा निकै गहन छलफल भएको थियो। आगामी वर्ष हुन लागेको संसदीय चुनावलाई ध्यानमा राखेर सत्तारूढ दल डिपिटीले यस्तो प्रस्ताव संसदमा ल्याएको हो। गत अधिवेशनमा पनि कुनै टुङ्गो नलागेपछि अध्ययनका लागि एक संसदीय समिति गठन गरिएको थियो। सो समितिले दिएको सुझावको आधारमा यस अधिवेशनमा छलफल हुनेछ, तर समितिले प्रष्ट रूपमा सुझावहरू पेश गर्न सकेको छैन। समिति सदस्यहरूबीचमै मतभेद भएपछि यसले प्रभावकारी काम गर्न नसकेको हो। भुटानमा सामाजिक संस्थाहरू दर्ता गर्ने प्रक्रिया केही समयका लागि रोकिने देखिएको छ। यसअघि सरकारी निकाय सिभिल सोसाइटी अर्गनाइजेसन अथोरिटीले सबै सामाजिक संस्थालाई 2011 डिसेम्बर 31 तारिकभित्र दर्ता गरिसक्नु भनी दिएको सूचना अनुसार काम नभएपछि प्रक्रिया ढिलो हुने देखिएको छ। सरकारले हालै गरेको सरकारी कर्मचारीहरूको फेरबदलका कारण प्रक्रिया ढिलो हुने देखिएको हो। पूर्व गृह सचिव पाण्डेन वाङचुकलाई मन्त्री परिषदको कार्यालयमा र अर्थ सचिव निमा वाङदीलाई स्वास्थ्य सचिव बनाएपछि सिभिल सोसाइटी अर्गनाइजेसन अथोरिटीको 2 निर्देशक पद खाली रहेको छ। वाङचुक अथोरिटीका प्रमुख थिए। कानुन त स्थापना भएको 3 महिनाभित्र कुनै पनि सामाजिक संस्थाले सरकारमा दर्ता गर्नुपर्छ। हालसम्म 22 सामाजिक संस्था दर्ता भएका छन् भने 8 दर्ताका लागि निवेदन दिएका छन्। दक्षिण अस्ट्रेलियामा बस्ने भुटानीहरूले नेपाल सरकारलाई एक पत्र लेखेर भुटानको जेलबाट विभिन्न समयमा छुटेर नेपाल आएकाहरूलाई शरणार्थीको रूपमा दर्ता गर्न अनुरोध गरेका छन्। पूर्वबन्दी तथा सामाजिक कार्यकर्ताहरूले संयुक्त रूपमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई लेखिएको पत्रमा भनिएको छ, भुटानी जेलबाट छुटेर नेपाल पसेपछि शिविरमा आफन्तहरूसित बसे पनि उनीहरूले शरणार्थीको दर्जा पाउन सकेका छैनन्। कयौँ वर्ष पीडादायक अवस्थामा जेलमा बसेर आएका उनीहरूले बिना दर्ता बस्नु परेकाले भविष्य अन्धकार बन्दै गएको पत्रमा उल्लेख गरिएको छ। उनीहरूले यस अघि कयौँ पटक गरेको निवेदनलाई नेपाल सरकारले व्यवस्था गर्दै आएको छ। अमेरिकामा पुनर्वास अन्तर्गत गएका भुटानीहरूलाई लक्षित गरी स्क्यामहरू प्रचार हुन थालेको समाचार छ। अफिस अफ रिफ्युजी रिसेटलमेन्ट ओओआर यस्ता स्क्यामबारे ओओआरले यस्ता स्क्यामबारे युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेसलाई जानकारी गराएको छ। यस्ता स्क्यामहरू खास गरी टेक्सास राज्यमा देखिएको र द्रुतको रूपमा अरू राज्यमा फैलन सक्ने सम्भावना देखिएको छ। टेलिफोनबाट भुटानीहरूलाई फोन गरी सरकारबाट 10,000 रकम डलरसम्मको अनुदान उक्त व्यक्तिले पाएको र यो रकम पाउने प्रक्रिया अघि बढाउन केही रकम मनी अर्डरबाट पठाउन लगाई ठगी गर्ने प्रयास गरेको देखिएको छ। यसरी एकजना भुटानीबाट विभिन्न पटक गरी 5,000 ठगेको समाचार प्राप्त भएको छ। सरकारले एक सूचना निकाली त्यसरी अनुदान पाएको खण्डमा कुनै पनि प्रकारको भुक्तानी नगरी पाइने जानकारी दिएको छ। अब एउटा छोटो समाचार, टिमाई शिविरबाट विस्थापित गरी त्यहाँका शरणार्थीलाई बेलनागी र शनिश्चरीमा सार्ने काम सकिएको छ। सो कार्य गत नोभेम्बरदेखि सुरु गरिएको थियो। बेलनागीमा 885 परिवार सारिए भने अरूलाई शनिश्चरीमा सारिएको छ। पुनर्वासपछि टिमाई शिविरको जनसङ्ख्या घटेर 4,000 झरेको थियो। अब नेपाल सम्बन्धी समाचार, नयाँ संविधानमा राष्ट्रपति कसरी चुन्ने र कार्यकारी प्रमुख को हुने भन्ने विवाद जहीँका तहीँ रहे पनि सहमतिका लागि राष्ट्रपतिको अधिकार घटाउन एकीकृत माओवादी तयार देखिएको छ भने काङ्ग्रेस बढाउन त्यस निम्ति मिश्रित प्रणालीको प्रस्तावमा सहमति जनाइएको छ। संविधानसभा निर्वाचन घोषणापत्रमा माओवादी एमाले र फोरम लगायतले जनताले चुनेको कार्यकारी प्रमुख हुने उल्लेख थियो। काङ्ग्रेस घोषणापत्रमा भने संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने र सङ्घीय संसद र प्रदेश सभाले चुनेको सेरेमोनियल राष्ट्रपति हुने उल्लेख थियो। सरकारले संसदबाट पारित गराएको विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाउँदा फिर्ता गर्न सक्ने अधिकार पनि राष्ट्रपतिमा राख्न सकिने र संवैधानिक अदालत बनाउने सहमति भइसकेकाले कतिपय संवैधानिक निर्णयहरू त्यहाँ परीक्षणका लागि पठाउने अधिकार पनि निर्वाचक मण्डलले चुनेको राष्ट्रपतिलाई दिन काङ्ग्रेस सहमत हुन सक्ने सङ्केत छ। दुई मुख्य दलको विवादको गाँठो फुकाउन तीन दलका शीर्ष नेताबीच लगातार छलफल गरी राजधानी बाहिर आवासीय बैठक गराउने जानकारी प्रधानमन्त्री बाबुराम भट्टराईले शुक्रबार गोर्खामा दिएका थिए। नेपाल सरकारले घर जग्गा कारोबारमा रहेको स्थिरता हटाउन बिक्री हुन नसकेका अपार्टमेन्टलाई होटलमा बदल्ने भएको छ। राष्ट्र ब्याङ्कले यसको नीतिगत व्यवस्था गर्दैछ। घर जग्गा व्यवसायीको अपार्टमेन्टमा तीन तारे होटलको सुविधा उपलब्ध गराउन सकिने योजना अनुसार अर्थमन्त्री वर्तमान पुन यसमा कसिएका हुन्। विदेशीलाई अपार्टमेन्ट खरिद गर्न लगाउने, निर्माणाधीन र तयार भएकालाई सेवा अपार्टमेन्टमा अपार्टमेन्टको रूपमा विकास गर्ने निर्णय पुनको संयोजकत्वमा रहेको उच्च स्तरीय समितिले गरिसकेको छ। निजामती कर्मचारी, विशिष्ट श्रेणी र संवैधानिक निकायका पदाधिकारीलाई आवास व्यवस्थाका लागि घर तथा अपार्टमेन्ट सहुलियत ऋणमा खरिद गर्ने विषयमा अध्ययन गरी सुझाव पेश गर्न राष्ट्र ब्याङ्कका डेपुटी गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिलाई यसमा भएको लगानी, बजार मूल्य, कर्मचारी र संवैधानिक पदाधिकारीलाई सहुलियत कर्जामा आवास उपलब्ध गराउने कार्य लगायतका विषयमा सुझाव प्रस्तुत गर्न निर्देशन दिइएको छ। हाउसिङ कम्पनीहरूले काठमाडौँ उपत्यकामा मात्रै 6,000 युनिट फ्ल्याट बनाइरहेका छन्। पछिल्लो समयमा घर जग्गा कारोबारमा देखिएको मन्दीका कारण यस वर्ष स्वीकृत लिने कम्पनीको सङ्ख्या घटेको छ। एक गैर सरकारी संस्थाले गरेको अध्ययनअनुसार राजधानीमा वार्षिक 40,000 युनिट अपार्टमेन्टको आवश्यकता पर्छ। हाउसिङ कम्पनीले अहिले निर्माण गरिरहेका घर र अपार्टमेन्टले मागेको करिब 6% आवश्यकता पूर्ति गरिरहेका छन्। मागको तथ्याङ्क अनुसार हाल उपत्यकामा तीन जिल्लामा 89 कम्पनीले करिब 6,000 अपार्टमेन्ट र 38 कम्पनी हाउसिङ कलोनीमा करिब 1,800 घर निर्माण गरिरहेका छन्। सरकारले विद्यमान ऊर्जा सङ्कटकै समयमा पनि उच्च आर्थिक वृद्धि हासिल गर्न सकिने 5 क्षेत्र पहिचान गरेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईकै प्रयासमा बनिरहेको आर्थिक वृद्धि कार्ययोजनाले वायु सेवा, होटल, नगदे बाली, सहर विस्तार र अफिस कम्प्लेक्सको विस्तारबाट वृद्धि सम्भव भएको देखाएको हो। संविधान सभाको निर्वाचन यता 4%भन्दा कम दरको आर्थिक वृद्धि भएकाले रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसकेको ठहरसहित सरकारले तत्काल आर्थिक विस्तारका विकल्प खोजेको हो। कार्ययोजनामा चार एयरलाइन्स थप्ने विषयलाई प्रमुखताका साथ राखिएको छ। जहाज वायुसेवा निगमले वा निजी क्षेत्रले ल्याउने बारे टुङ्गो लागिसकेको छैन। चार जहाजले वर्षको 2,50,000 पर्यटक नेपाल ल्याउने क्षमता राख्ने देखिएको छ। वृद्धिका लागि तयार गरिएको कार्यक्रम अनुसार 300 दिनसम्म 4 जहाज चल्न सके अर्थतन्त्रमा 1.6% बिन्दुले योगदान दिने अनुमान गरिएको छ। 4 विमान किन्न 40 अर्ब रुपियाँ जति खर्च हुन्छ र यसले एक वर्षमै 22 अर्ब रुपियाँको कारोबार गर्नेछ। मुलुकको अर्थतन्त्रको आकार करिब 13.46 अर्ब रुपियाँ छ। जहाज खरिद प्रक्रिया सधैँ विवादास्पद रहने गरेकाले सरकारले यसको कार्यान्वयनका लागि विशेष पहल गर्नुपर्नेछ। यसबाट बढ्ने पर्यटकका लागि 4 5-तारे होटल थप्नुपर्ने कार्ययोजनाले देखाएको छ। यसका लागि विदेशी र स्वदेशी लगानी समेत जुटाउन सकिने ठहर सरकारको छ। सन् 2011 अक्टोबरमा 73,000 पर्यटक आएपछि व्यवसायीलाई सत्कार गर्न हमे परेको थियो। यससँगै स्याउ लगायत उच्च अभिवृद्धि गर्न सकिने कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिएको छ। अलैँची, अदुवा, जडीबुटी, चिया, कफी लगायतका 6 कृषिजन्य वस्तुलाई सरकारले तुलनात्मक लाभ भएका वस्तुको रूपमा पहिचान गरिसकेको छ। यससँगै सबै जिल्ला सदरमुकाममा अफिस कम्प्लेक्स बनाउने योजना पनि सरकारको छ। काठमाडौँ लगायत मुख्य सहरमा घर जग्गा व्यवसाय खस्के भने सहरोन्मुख गाउँहरूमा यसको सम्भावना खोज्ने तयारी पनि कार्ययोजनामा छ। रेमिटेन्सले क्रय शक्ति बढाएका साना सहर लक्षित व्यवस्थित हाउसिङ विस्तार गर्ने योजना सरकारको रहेको छ। अब डेनमार्कबाट प्राप्त एउटा नेपाली सम्बन्धी समाचार। डेनमार्कको कोपनहेगन स्थित फिल्म टिकेट हलमा शुक्रबार भएको नेपाली फिल्म फेस्टिभलमा डेनिस दर्शकहरूको घुइँचो थियो। 200 क्षमता रहेको हलमा दर्शकहरू भुइँमा समेत बसेर फिल्म हेरेका थिए। फेस्टिभलमा 2 फिल्म डकुमेन्ट्री सहित 3 फिल्म देखाइएको थियो। सन् 2010 काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा बेस्ट नेपाली अवार्ड पाएको बिरामी सहर सिक सिटी प्रदर्शन गरिएको थियो। यससँगै प्रवेश सुवेदीको सेक्रेट अफ धौलागिरी र अविनाश विक्रम शाहको म खुसी छु छोटो फिल्म देखाइएको थियो। सिक सिटीका निर्देशक बेलायती नागरिक मुरी खेर र नायक अर्पण थापाको समेत सहभागितामा प्रदर्शन गरिएको फेस्टिभलमा दर्शकहरू निकै उत्साहित थिए। सिक सिटी फिल्ममा सहरमा लागु औषध र त्यसले युवाहरूमा पारेको विभिन्न प्रकृतिका विकृति र विसङ्गतिबारे देखाइएको छ। यसै गरी सेक्रेट अफ धौलागिरी फिल्ममा सुन्दरताले भरिएको नेपालको प्रकृति, चौरी र त्यहाँका बसोबास गर्ने नेपालीको अवस्था, धर्म संस्कृतिले भरिएको छ। पैसाका लागि बेचिएका नेपाली चेलीको अवस्था र पैसा विलासी जीवनभन्दा स्वच्छ माया नै ठिक हो भन्ने भाव बोकेको छ। म खुसी छु फिल्मले। आजको लागि समाचार सिलसिला यति नै। तपाईँ अहिले रेडियो एलएटको 101.5 को तरङ्गमा भोइस अफ साङ्गेला सुन्दै हुनुहुन्छ। तपाईँ हामीलाई अनलाइन मार्फत संसारभर रहेर जहाँ पनि सुन्न सक्नुहुन्छ, radio.adelaide.edu.au। र तपाईँको फुर्सदको समयमा, तपाईँले चाहेको समयमा अथवा आज सुन्न भ्याउनु भएको छ भने तपाईँको फुर्सदको समयमा, र आज सुनेर पनि फेरि सुन्न चाहनुभयो भने तपाईँले ipsjournal.com पनि लगन गरेर तपाईँको फुर्सदको समयमा सुन्न सक्नुहुनेछ। सञ्जयजी, अब फेरि हाम्रो गीतको पालो होला आजलाई।
हजुर, हामीले चाहिँ आज हामीले फेसबुक पेजमा, भोइस अफ साङ्गेलाको फेसबुक पेजमा कार्यक्रम सुरु गर्नुभन्दा अगाडि लेखेका थियौँ, आज चाहिँ हामी श्रोताहरूलाई नयाँ र पुराना नेपाली पप गीतहरू का साथसाथै आधुनिक गीतहरू सुनाउनेछौँ भनेर। यसै गरी हामीले सुरु कार्यक्रमको सुरुवात गरेका थियौँ रातो र चन्द्र सूर्य नेपथ्य ब्यान्डको ब्यान्डले गाएको गीतबाट, र फेरि म एउटा अर्को गीत सुनाउन चाहन्छु, र यो गीत छ सुम्निमा राजु लामाको स्वरमा, एकदमै रमाइलो गीत छ। अहिलेलाई सुनौ यो गीत।
जन्ती लिई आउँ कि यो आउने मङ्सिरमा
हजुर श्रोताहरू, अहिले हामीले तपाईँलाई सुनायौँ राजु लामाको स्वरमा गीतको बोल थियो सुम्निमा। सायद राजु लामाले एउटा नामलाई लिएर गीत बनाएका छन् यहाँ, सुम्निमा भन्ने, र साह्रै नै रमाइलो गीत थियो। कस्तो लाग्यो इन्द्रजी तपाईँलाई यो गीत?
यो गीत मैले पहिलोचोटि सुने जस्तो लाग्यो। यो अगाडि यो गीत मैले त्यति धेरै सुनेको छुइनँ। राजु लामाको गीतहरू त मैले केही मात्र सुने पनि यो चाहिँ पहिलोचोटि सुनेर इन्ट्रेस्टिङ। यो पश्चिमतिरको पश्चिमी जस्तो हो कि जस्तो लाग्यो।
पश्चिम भन्दा पनि यसमा अब यो गीतमा चाहिँ बुढा सुब्बा अनि बुढा सुब्बा बाँसैमा के के
पूर्वधरतिरको
कुरा आयो आउनु चाहिँ
यस्तो एउटा जस्तो भनौँ योसँग जस्तो मिल्ने हो कि जस्तो लाग्यो मलाई। तर थाहा त्यो के भन्नु यो गीत सम्बन्धी त्यति धेरै जानकारी नभएकोले गर्दा मलाई थाहा छैन। अमृत गुरुङले एउटा गीत गाएको छ नि, सह कर्णाली भन्ने,
सह कर्णाली, त्यो चाहिँ एकदमै त्यो लोक भाका त्यो हिमाली भेगमा गाइने भाका हो त्यो चाहिँ, होइन त्यो चाहिँ नेपथ्यले अमृत गुरुङले गाएको हो।
त्यो उस्तै हो कि जस्तो सुने क्या मैले नि,
अलिकति फरक छ त्यो भाका र यो भाका। र हामी नेपथ्यको अरू गीत पनि सुन्नेछौँ, तर अहिलेलाई भने एउटा छोटो विश्राम लिन चाहन्छु, र विश्रामपछि हामी फेरि तुरन्तै उपस्थित हुनेछौँ भोइस अफ साङ्ग्रिलामा, र रामायला मिठा मिठा गीतहरू, गीत सङ्गीतहरू सुनाउने नै छौँ। अहिलेलाई भने एउटा विश्राम।
के तपाईँको परिवार तथा साथीहरू अस्ट्रेलियामा अध्ययन तथा बसोबासको लागि उचित परामर्शको खोजीमा हुनुहुन्छ? आउनुहोस्, हामी तपाईँलाई उचित सल्लाह र सहयोग गर्नेछौँ। कलेज छनौट तथा भर्नाको लागि, स्वास्थ्य बिमा तथा अस्थायी बसोबासको लागि, प्रवेशाज्ञा तथा स्थायी बसोबासको लागि आजै सम्पर्क गर्नुहोस्। बुमेरांग इन्टरनेशनल एजुकेशनल सर्भिसेस, आशिष वाग्ले, फोन नम्बर 0434532062, 6422nd Greenfield Street, Adelaide, SA5000, email australia@bumerangedu.com।
हजुर, यो सानो विश्रामपछि, छोटो विश्रामपछि तपाईँहरूलाई फेरि स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा, र अहिले सुन्दै हुनुहुन्छ तपाईँ रेडियो एडिलेडको 101.5 मेगाहर्जको तरङ्गबाट, र अहिले तपाईँहरूको साथमा छौँ म सञ्जय,
म इन्द्र। तपाईँलाई हामी गीत सङ्गीत र सूचनाहरू दिइरहेका छौँ। यस बिचमा मसँग एउटा सानो जानकारी छ सञ्जयजी, म यो गीत बजाउनुभन्दा अगाडि यसबारे श्रोताहरूलाई जानकारी दिइहाल्छु। यो चाहिँ आन्ध्रको क्यान्सर सम्बन्धी जानकारी, र यसबाट कसरी बस्ने भन्ने कुरो सायद श्रोताहरू तपाईँहरूलाई धेरै लाभदायक हुन्छ होला, यो काम लाग्दो हुन्छ होला भन्ने ठानेर हामीले लिएर आएका छौँ। आन्ध्रको क्यान्सरबाट बस्नु छ भने नियमित व्यायाम गर्नुहोस्। दिनहुँ व्यायाम गर्नेहरूमा आन्ध्रको क्यान्सर हुने खतरा धेरै कम हुन्छ। पश्चिम अस्ट्रेलिया विश्वविद्यालय र पश्चिम अस्ट्रेलिया चिकित्सा अध्ययन संस्थानको संयुक्त दलले अध्ययनमा पाएअनुसार जो व्यक्ति नियमित रूपमा कुनै न कुनै शारीरिक अभ्याससँग जोडिएको हुन्छन् उनीहरूलाई क्यान्सर हुने कुनै शङ्का कम हुन्छ। अनुसन्धानदाताहरूले यो अध्ययनका लागि 870 व्यक्तिलाई सामेल गरेका थिए। तिनलाई आन्ध्रको क्यान्सर पनि थियो। ती बाहेक 986 सामान्य व्यक्तिलाई समेत अध्ययनमा सहभागी गराइयो। सबै व्यक्तिसँग तिनको दिनहुँको शारीरिक अभ्यास, जीवनशैली, आहार, चिकित्सा र पेसाबारे सोधियो। अनुसन्धाता टोरी ब्यालका अनुसार उक्त अध्ययनबाट बढी शारीरिक अभ्यास गर्नेहरूमा आन्द्राको क्यान्सरको जोखिम कम हुने भन्ने पुष्टि भएको छ। व्यावसायिक जीवनमा सक्रिय रहेका बेला हुने शारीरिक गतिविधि समेत आन्द्राको क्यान्सरको दृष्टिकोणले महत्त्वपूर्ण हुन्छ। अर्को कुरा, तपाईँलाई शरीरसँगै मानसिक रूपले पनि समेत फिट रहने मन भए नियमित रूपमा व्यायाम गर्नु र एरोबेटिक्स गर्नुहोस्। हल्का व्यायाम वा एरोबेटिक्स गर्नु शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यको लागि समेत फाइदाजनक हुनसक्छ। नियमित एरोबेटिक्स गरे स्मरण शक्ति कमजोर हुने डिमेन्सिया रोगको खतराबाट पनि जोगिन सकिन्छ। अमेरिकास्थित मायो क्लिनिकसँग आबद्ध स्नायु रोग विशेषज्ञ डाक्टर जे एरिक अहस्काङ र उनको टोलीले एरोबिक्स जस्तो हल्का व्यायाममा आधारित 1600 बढी अनुसन्धान पत्रको अध्ययनपछि यो नतिजामा पुगेका हुन्। सञ्जयजी, यो जानकारी दिएपछि तपाईँ भन्नुहोस् न, कति व्यायाम गर्नुहुन्छ तपाईँ?
यो साह्रै नै रमाइलो भन्दा पनि एकदम रोचक जानकारी सुनाउनु हो तपाईँले। अब शारीरिक अभ्यास, नियमित शारीरिक अभ्यास, त्यो कुनै किसिमको पनि होस् होइन, त्यो चाहिँ एकदमै अब स्वास्थ्यको लागि एकदमै राम्रो। हामीले चाहिँ दिनहुँ नसके पनि, अब किन भन्दाखेरि अब हामी अहिले बाहिर छौँ होइन, व्यस्तताको कारणले गर्दाखेरि कहिले टाइम दिन नसकिएला, तर हप्तामा 3-4 यसो टाइम निकालेर आधा घन्टादेखि 1 यसो नियमित व्यायाम गर्ने, शारीरिक अभ्यास गर्ने हो भनेदेखि मान्छेले चाहिँ स्वस्थ तन्दुरुस्त रहन चाहिँ एकदमै
कतिपय अवस्थामा चाहिँ, जस्तो भने हामी जस्तो व्यक्तिलाई जो चाहिँ अस्ट्रेलियामा आएर बाँच्नु पनि छ होइन, अध्ययन कति साथीभाइ अध्ययनमा आउनु भएको छ, अध्ययन पनि गर्नु छ होइन, त्यसले गर्दाखेरि चाहिँ बाँच्नको लागि काम त खोज्नु पर्यो, सुख सहरको सजिलो काम खोजेर हुँदैन, जस्तो काम पनि भेटे पनि गर्नुपर्छ। त्यो काम गर्दा भने श्रोताहरू याद गर्नु होला, कतिपय अवस्थामा हामी व्यायाम गरेर आउँछौँ होइन, तपाईँ दिनभरि उभिएर काम गर्नुहुन्छ भने, जस्तै भनौँ रेस्टुरेन्टमा चाहिँ वेटर्सको सर्भिसको काम गर्नुहुन्छ, दिनभरि तपाईँको एउटा एरोबेटिक्स अन्तर्गत
खुट्टा र हात चाहिँ बढी चलिरहन्छ,
त्यो पनि व्यायाम एक प्रकारको व्यायाम नै हो।
हजुर हो, तर त्यस बाहेक पनि अझ नियमित रूपमा गर्यो भने, व्यवस्थित रूपमा गर्यो भने चाहिँ एकदमै राम्रो, तन्दुरुस्त भइने, दिमाग पनि स्वस्थ फुस्त रहने होइन। त यो रमाइलो जानकारी पछि फेरि एउटा गीत सुन्ने हो कि इन्द्रजी?
एउटा गीत सुनाइदिनुहोस्। कुन सुनाइदिनुहुन्छ? सबैभन्दा मिठो है अहिलेलाई?
अहिलेलाई एकदमै मिठो, एकदमै चलेको गीत हो यो, पहिला अहिले भन्दा पनि यो चाहिँ अब त्यो 5-6 अगाडि भन्दा पनि अझ अगाडि नै होला सायद यो गीत आएको, सञ्जय श्रेष्ठको स्वरमा मुसु मुसु हाँसी देऊ न लैलै भन्ने गीत।
मुसु मुसु हाँसी देऊ न लैलै,
तपाईँको स्वर त निकै राम्रो पो रहेछ त हौ।
मेरो स्वर नराम्रो भए कस्तो राम्रो हुन्छ र।
ल ल ठिक छ, अहिलेलाई भने चाहिँ हामी सुनौ मुसु मुसु हाँसी देऊ सञ्जीव श्रेष्ठको स्वरमा।
Yeah.
इन्द्र चाहिँ कस्तो लाग्यो तपाईँलाई मुसु मुसु हाँसी देउन लैलै?
अँ, गीतले भन्दै थियो सञ्जय यहाँ बसेर मुसु मुसु हाँस्दै हुनुहुन्थ्यो सायद.
हजुर, यो धेरै नै पुरानो गीत र एकदमै राम्रो,
धेरै चलेको,
धेरै चलेको.
हामी केटाकेटी हुँदाखेरि साह्रै धेरै गाउँथ्यौँ यो.
हजुर, यो गीत यति चल्यो कि यसमा सायद एउटा हिन्दी उलमा पनि यसलाई अगाडि मुसु मुसु हाँसी देऊ न लैलै भन्ने अगाडि दुई चार लाइन राखेर अरू चाहिँ हिन्दी गीत पनि गाए.
जरा मुस्कुरादे, जरा मुस्कुरादे, ये खुशी.
गीत त तपाईँलाई सबै थाहा रहेछ इन्द्रजी, के हो
सुनेको?
हजुर, अनि यसपछि अब हाम्रो रोचक जानकारीहरूमा केही छन् इन्द्रजी सुनाउनलाई?
अँ, रोचक जानकारी छ. यो चाहिँ खास गरी हामीले टिन एजरलाई मुसु मुसु हाँसेरै भन्न खोजिरहेको छ यहाँनिर है. टिन एजरलाई टार्गेट गरेर हामीले यो जानकारी लिएका छौँ. तपाईँ यदि किशोर अवस्था अथवा टिन एजरमा हुनुहुन्छ भने र यदि यौन सम्बन्धमा चासो राख्न वा हतार गर्न थाल्नुभएको छ भने सावधान रहनु होला. सानो उमेरमा यस्तो कर्म गरेपछि वैवाहिक जीवन सन्तोषजनक हुँदैन. सम्बन्ध विच्छेदबारे गरिएको अनुसन्धानमा पाइएको छ, टिनेजरमा शारीरिक सम्पर्क राखेका महिलाहरूले बढी जसो सम्बन्ध विच्छेद गर्छन्. किशोर अवस्थाको यौन र सम्बन्ध विच्छेद सम्बन्धी बिच तादम्य जाँच गरिएको एउटा अनुसन्धानको परिणाम हो यो. यो कुरा जर्नल अफ म्यारिज एन्ड फ्यामिलीमा प्रकाशित गरिएको छ. युनिभर्सिटी अफ आयोवाले गरेको अध्ययन अनुसार किशोर अवस्थामा यौन सम्बन्ध राखेका 31% महिलाले विवाहको 5 वर्षभित्र सम्बन्ध विच्छेद गरेका रहेछन्. किशोर अवस्थामै यौन सम्बन्ध राखेका 47% महिला चाहिँ विवाह भएको 10 वर्षमा पतिबाट अलग भएका थिए. अनौठो तथ्य के छ भने यौन सम्पर्कका लागि बढ्दो उमेरका प्रतीक्षा गरेका महिलाले अर्थात् किशोर अवस्थामा यौन सम्पर्क नराखेका महिलाहरूको सम्बन्ध विच्छेदको मामला कम पाइयो है. यस्ता 15% महिलाले वैवाहिक जीवनमा 5 वर्षमा र 27%ले 10 वर्षमा पतिको घर छाडेका रहेछन्. किशोर अवस्थामा यौनमा केही नकारात्मक प्रभाव समेत हुन्छ, त्यही कारण सम्बन्ध विच्छेद गर्ने बढी सम्भावना समेत हुन्छ. नेसनल सर्वे अफ फ्यामिली ग्रेथका लागि जीवनमा कुनै पनि समय बिहे गरिसकेका 3,793 महिलामा सर्वेक्षण गर्ने एन्थनी पाइक भन्छन् एउटा सम्भावना के पनि हुनसक्छ भने कम उमेरमा यौन अनुभव लिएका महिलाको मनमा यस्तो मान्यता र सोचले डेरा जमाउन थाल्छ जसको कारण सम्बन्ध विच्छेदमा बढी हुनसक्छ. अर्को सम्भावना के पनि हुन्छ भने किशोर अवस्थामा यौन सम्बन्ध राखिसकेका महिलाहरूले सम्बन्ध विच्छेद गर्नु परे जे त होला भन्ने मन बुझिसकेका हुन्छन्. जुन सोच वा व्यवहारका कारण उनीहरूले किशोर अवस्थामा यौन सम्बन्धलाई मन्जुर गरेका हुन्छन् त्यही मनोवृत्तिले उनीहरूको बिहेमा समेत असर पारिरहेको हुनसक्छ। यो एक प्रकारको सम्बन्ध स्पष्टीकरण हो। अनुसन्धानकर्ताहरूको अनुसार यदि हुँदाहुँदै अहिले नै कुनै निष्कर्षमा पुग्नु धेरै छिटो हुनेछ। यौनको अनुभव कुनै मानसिक प्रताडना वा कुनै कटु सम्बन्ध अन्तर्गत भए यसबाट महिलामा नराम्रो असर पर्न सक्छ र आफ्नो सम्बन्धलाई लिएर धेरै हदसम्म उनीहरू उदासीन रहन्छन् अनि कालान्तरमा त्यसले सम्बन्ध विच्छेदको उग्र रूप लिन सक्छ। यो चाहिँ किशोरहरूको लागि यो राम्रो जानकारी तपाईँहरूलाई लिएर राख्यौँ। तपाईँहरू अहिले रेडियो एडिलेडको 101.5 MHz जो तरङ्गमा भोइस अफ साङ्गलाई सुन्दै हुनुहुन्छ। सञ्जय, तपाईँसँग अरू गीत छ कि जानकारी छ?
अहिलेलाई म गीत नै सुनाउँछु, फेरि त्यसपछि चाहिँ फेरि हामी जानकारीहरू श्रोताहरूलाई सुनाउने नै छौँ। र अहिलेलाई भने म अहिले हामीले यो जानकारीभन्दा अगाडि सुनेको मुसु मुसु हाँसी देउन भन्दा अलिकति भिन्न पाराको गीत सुनाउँदैछु। भिन्न भनेर अब बिल्कुलै अलग त होइन, तर एउटा
नेपाली त नेपाली
एकदमै
नेपाली
होइन, नेपाली नै हो तर अलिकति रक प्याटर्नको गीत छ यो।
तपाईँले धेरै फड्को मार्नुभयो नि त, यो त मुसु मुसु हाँस्दै धेरै अगाडि गयो। यो भर्खर भर्खर पप सङ्गीत पस्न थालेको थियो नेपाली शैलीमा, होइन एकैचोटि रकमा आइपुग्दा
अब यो होइन, नेपालमा आर्टिस्टहरू धेरै किसिमका छन् होइन, अब पप गाउने भए, आधुनिक गीत गाउने, लोक गाउने, त्यसै माथि ऱ्याप गाउने, अनि त्यसमाथि रक गाउने, होइन सबै किसिमका के अरे सङ्गीतकर्मीहरू आर्टिस्ट भएपछि सबैको गीत मिलाएर सुन्नु पऱ्यो नि त, होइन र त्यो भएर अहिलेको लागि चाहिँ म श्रोताहरूलाई सुनाउन गइरहेको छु रबिन एन्ड द न्यू रिभोल्युसनको गीत, र यो हो हाम्रो देश। र सुनौ अहिलेलाई रबिन एन्ड द न्यू रिभोल्युसन
रकिङ म्युजिकमा हाम्रो
देश देशभक्तिपूर्ण एकदमै। अनि हाम्रो यो रबिन तामाङ चाहिँ यस्तो एउटा गायक हुन् जो चाहिँ एउटा देश भक्तिपूर्ण गीतहरू चाहिँ धेरै गाएको छन्। यो मात्रै
एउटा रबिन लामाको यो गीत बजाउनुभन्दा अगाडि तपाईँलाई म सोधिहाल्छु, रबिन लामाको
रबिन लामा होइन रबिन तामाङ,
रबिन तामाङ रबिन लामा नै हो, तामाङ लामा लेख्छ होइन, रबिन तामाङ रबिन लामा लेखेको हुन्छ, देवस लामा र तामाङ एउटै होइन। उसको रबिन एन्ड लुजाको के भन्ने थियो
होइन, पहिला चाहिँ के थियो भन्दाखेरि रबिन एन्ड लुजा भनेर आएको थियो, त्यसपछि रबिन एन्ड रिभोल्युसन, अनि त्यसपछि फेरि रबिन एन्ड न्यू रिभोल्युसन भनेर त्यसरी जस्ट चेन्ज गर्दै आएको छ।
रबिन एन्ड लुजा भनेको चाहिँ मलाई थाहा छ र त्यो ब्यान्ड फुटेको थियो, दुइटा भएको थियो सायद त्यहाँबाट,
हजुर हुनसक्छ त्यहाँ चाहिँ, अब त्यो नेपालमा त राजनीतिक उद्योगी लिएर म्युजिक सबै फुट्ने काम भइरहेको हुन्छ होइन, फुट्ने जुट्ने काम। र अहिलेलाई भन्छ हामी गीत नै सुनौँ, फुट्ने जुट्ने कुरा भन्दा पनि
शान्तिको प्रतीक बुद्ध जन्मेको देशमा अहिले अशान्ति मचिरहेको छ। अशान्तिकै कारणले हाम्रो देश डेभलपमेन्टको मार्गमा जान सकिरहेको छैन। सो आई थिङ्क वी अल द नेपालीज सुड कम टुगेदर टु रिस्टोर द पिस इन आवर कन्ट्री।
Yeah.
हजुर श्रोताहरू, अहिले हामीले तपाईँलाई सुनायौँ रबिन एन्ड न्यू रिभोल्युसनको यो हाम्रो देश। कस्तो लाग्यो इन्द्रजी तपाईँलाई गीत?
रकिङ म्युजिकमा है, निकै मिठो मिठो खालको, त्यति धेरै बानी परेको छैन रक म्युजिक सुन्ने, तर पनि देशभक्तिको यो गीत सुन्दाखेरि चाहिँ सायद मिठो मिठो हुँदो रहेछ। उहिले चाहिँ के भन्थे भने, अरे यो देशभक्ति भाव पनि त्यस्तो वा 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 गर कराउँदाखेरि
हुन्छ भन्ने हुन्थ्यो, तर देशभक्ति भावना भने त जसरी पनि देखाउने हो नि, तर रक म्युजिकमा चाहिँ रबिनको गीत सुन्दा चाहिँ त्यस्तो उचाइ हुँदैन, बोरिङ हुँदैन, जहिले पनि एकदमै इन्ट्रेस्टिङ हुन्छ। अरू उसको अरू गीत छन्, जस्तै भेटेँ मैले शिवजी भन्ने गीत छ होइन, त्यसमाथि अरू त्यस्तै धेरै नै, अब उसले इङ्ग्लिस के अरे नेपाली मात्रै नभएर इङ्ग्लिस गीतहरू पनि के जस राम्रो इङ्ग्लिस गीतहरू पनि गएको छन्।
मलाई लाग्छ रबिन तामाङको यो शैली चाहिँ बुढौली जुन सोच विचार छ नि, अलिकति अगाडि हामीभन्दा अग्रज त्यो जेनेरेसनको देशभक्ति भनेको चाहिँ मात्रै गर्ने खालको नि होइन, त्यसले मात्रै देशभक्ति भाव ल्याउँछ भन्ने खालको, त्यसलाई चाहिँ सायद त्यो मनस्थिति त्यो मानसिकतालाई चिरेर नयाँ शैली नयाँ स्थापित गर्न खोजेको होला सायद।
त्यही भएर त उनीहरूको रबिनको ब्यान्डको नामै रबिन एन्ड द न्यू रिभोल्युसन छ नि त,
अनि
त्यो भएर जस्ट इन्ट्रेस्टिङ गीत होइन अहिलेलाई चाहिँ। फेरि म चाहिँ एउटा सानो जानकारी ल्याएर आएको छु श्रोताहरू तपाईँहरूको लागि, जुवाको लतमा सम्भावना बढी कसको देखिन्छ, अर्थात् किशोर किशोरीहरू र ठुला मान्छे भनौँ न वयस्क मान्छेको तुलनामा किशोर किशोरीहरूको मा चाहिँ जुवाको लत बढी देखिने सम्भावना भएको यो जानकारी छ। ठुलो मान्छेको तुलनामा किशोर किशोरी जुवाको लतको शिकार हुने सम्भावना दोब्बर हुन्छ। च्यारिटी संस्था गेम केयरका अनुसार ब्रिटेनमा 12-15 वर्ष उमेरका करिब 60,000 जुवाको लतमा परेका छन्, अर्थात् हरेक 50 बेलायती किशोर किशोरीमध्ये एकजना जुवा खेल्छन्। त्यस्तै 16 वर्षभन्दा माथिका करिब 4.5 लाख व्यक्ति जुवा खेल्छन्। जुवा खेल्ने यी वयस्कको औसत किशोर किशोरीको दाँजोमा कम छ। यो तथ्याङ्कका आधारमा विशेषज्ञहरूले समय बितेसँगै जुवा खेल्ने व्यक्तिको सङ्ख्यामा समेत वृद्धि हुन सक्ने आशंका गरेका छन्। अध्ययन अनुसार सानो उमेरमा ख्यालख्यालमै जुवाको लत लाग्छ, किशोर वर्गले क्रिकेट वा फुटबलमा बाजी थाप्नु सामान्य भइसकेको छ। यस्तै भिडियो गेमले पनि जुवाका लागि भविष्य तयार पार्छ। हजुर, यो थियो जुवाको लत। जुवा भनेपछि चाहिँ अब
यो जुवा भन्दा मलाई ठ्याक्कै याद आयो सन्जी, तास पनि एउटा पार्ट अफ जुवा होइन?
हजुर हजुर, तास त मेन जुवै त्यही त हो नि।
साह्रै राम्रो याद आयो, हिजो बेलुका मात्र श्रोताहरू, म 4 बजीसम्म तास खेलेर सुतेको बिहान होइन,
कति जित्नु भयो कति हार्नु भयो
अब त्यो चाहिँ नभनौँ, डलरमा नेपालीमा भन्दा चाहिँ निकै मारियो
होइन।
अब भाइ बहिनीहरू मेलबर्नबाट घुम्न आएका है, दिनभरि घुमेर बेलुका के गर्ने, त्यति गर्दा टाइम बित्दैन
होइन,
बसेर तास खेल्न थालेको, कहिले रात गयो गयो है, निकै मजा आउँदो रहेछ। आज पनि रेडियोमा हिँड्नुभन्दा अगाडि तास जुटेको थियो घरमा है, अब फर्केर गएर तास खेल्नु पर्छ कि
फेरि। अनि तासमा कुन गेम खेल्नु भयो, मेरिज कि अरू कुनै?
त्यो फेरि हुन्छ, एउटा गेम
खेल्छ
होइन, त्यो पहिला सुरुमा $1 सुरु गर्नुपर्छ, $2, $5, $10 बढ्दै बढ्दै जान्छ
क्या,
छेपिँदै पैसा नै बढ्दै
के अरे नसा पनि चढ्दै
जान्छ, मजाले जान्छ क्या,
घरबारी जाला है फेरि इन्द्रजी,
जाँदैन जाँदैन त्यति धेरै त गइहाल्दैन
होइन। नेपालतिर त अब जुवाको अब यो विशेष गरी अझ दसैँ तिहारमा होइन, दसैँमा भन्दा नि तिहारमा जुवा खेल्ने एकदमै बढी प्रचलन छ नि त, अनि अब त्यो अवस्थामा चाहिँ अब मान्छेहरूसँग भएको पैसा जब हार्दै जान्छन् सकिँदै जान्छन् होइन, अनि त्यसपछि घडी निकालेर ल यो हान भनेर, यो मेरो दाउमा ल मेरो यति 1,000 घडी ल हान दाउमा भनेर राख्ने, अथवा घाँटीमा लगाएको चेन राख्ने, अब त्यस्तै परे आयो भने पहिला मैले सुनेको होइन, यति मेरो यहाँनिरको जग्गा यति छ ल त्यो हान भनेर भन्ने, त्यो चाहिँ एकदमै विकृत के भन्छन् त्यसलाई नराम्रो पक्ष होइन। दसैँ तिहारमा रमाइलोको लागि घर परिवार बसेर जुवा भनौँ न सामान्य तास खेल्नु कौडा खेल्नु पासा खेल्नु भनेको एउटा सामान्य एउटा रमाइलोको लागि इन्टरटेन्मेन्टको लागि गरिने चिज हो भनेदेखि त्यही उलाई चाहिँ खेललाई चाहिँ एउटा विशाल जुवाको रूपमा लिएर अनि त्यसलाई चाहिँ विकृतिको रूपमा लिइन्छ।
र काठमाडौँमा जुवा सम्बन्धी एउटा एकदमै खतरा घटना घटेको मलाई थाहा छ 2010 को सुरुतिर हो होइन। एकजना टिचर जो चाहिँ स्कुलमा पढाउँथ्यो उसमा तासको लतले चाहिँ बिस्तारै क्यासनोतिर धाउन थालेपछि होइन क्यासनोतिर धाउन थालेपछि उसले परिवार पनि सबै छोड्यो होइन। उसको श्रीमती चाहिँ क्यानाडा अथवा अमेरिकातिर कतै बस्दो रहेछ। उसले कमाएर बाहिरबाट श्रीमानलाई पठाए, श्रीमान चाहिँ घरमा बसेर चाहिँ जुवा खेलेर उडाउने। यतिसम्म कि उसले श्रीमतीले पठाएको पैसाले नपुगेर होइन आफ्नै स्कुलको आफ्नै क्लासको स्टुडेन्टलाई आफूले पढाउने स्टुडेन्टलाई अपहरण गरेर होइन पैसा असुल्न खोजाएर छ त्यो तास खेल्नलाई त्यतिसम्म लत बसेको।
भनेपछि यो जुवाको लत साह्रै नराम्रो चिज हो। त्यही त्यस्तै एउटा जानकारीमूलक अहिले भर्खरै हामीले सूचना सुनायौँ जसमा चाहिँ अब किशोर किशोरीहरू चाहिँ अलि जुवामा
बढी आकर्षित
हुने यो चाहिँ एउटा जानकारी थियो। र
यो श्रोताहरूले पनि अब यहाँ बस्नु भएको छ र बालबच्चा छन् पनि अलिकति जुवा
अब यहाँ फेरि जुवा तास खेल्नलाई एउटा तासै खेल्नुपर्छ भन्ने छैन होइन। कहिलेकाहीँ गएर यसो पबतिर गयो भने पोकिज खेल्न पाइयो, कम्प्युटरमै पनि अनलाइन गेमहरू बेट गर्न पाइन्छ, अनलाइन sports.com छन् होइन, तिनीहरूमा चाहिँ
बेटिङ
गर्ने लत बस्यो भने चाहिँ त्यो चाहिँ पछि गएर गाह्रो हुनसक्छ।
त्यो चाहिँ कार्डको डिटेल गयो भने खेल्दा खेल्दै कहिले
सिकिन्छ थाहा हुँदैन। त्यो भएर चाहिँ आफ्ना बच्चा बच्चीहरूलाई चाहिँ त्यस्तो कुराबाट टाढै राख्दाखेरि त्यो राम्रो हुन्छ भविष्यको लागि होइन। श्रोताहरू अहिले हामीले एउटा सानो जानकारी सुनायौँ र अहिलेलाई भने एउटा छोटो विश्राम लिन चाहन्छौँ र विश्रामपछि हामी फेरि पुनः उपस्थित हुनेछौँ रमाइला गीत सङ्गीत लिएर भने अहिलेलाई चाहिँ एउटा विश्राम।
एकमात्र प्रोफेसनल नेपाली वित्तीय कम्पनी वाग्ले इन्टरप्राइजेसले अकाउन्टिङ र फाइनान्स सम्बन्धीका कामहरू गर्दै आइरहेको छ। तपाईँ पनि आफ्नो सफल व्यवसायको लागि अनुभवी एकाउन्टेन्टबाट सुझाव सुविधा लिन चाहनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्। ट्याक्स सर्भिसेसको साथसाथै हामी व्यापार लगानी तथा व्यापार स्थापना सम्बन्धी परामर्श लगायत होम लोन, इन्भेस्टमेन्ट प्रोपर्टी लोन, रिफाइनान्सिङ र कमर्सियल प्रोपर्टी फाइनान्स सम्बन्धित वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेका छौँ। सम्पर्क आशिष वाग्ले इन्टरप्राइजेस, 5th floor, 22nd ग्रिनफिल्ड स्ट्रिट, एडिलेड, SA5000, फोन नम्बर 0434-532-062, इमेल wagle@wagle.com.au।
You know who you are. You're interested in the world and what it has to offer, not someone else's version. That's why you listen to Radio Adelaide 101.5 FM. Like all community radio, we depend on your support. Without your subscription, the next sound you hear might be this. To subscribe, ring us now on 8303 5000. It's tax deductible.
हजुर श्रोताहरू, तपाईँहरूलाई पुनः स्वागत छ। तपाईँहरू अहिले सुनिरहनु भएको छ भोइस अफ साङ्ग्रिला, साङ्ग्रिलाका आवाजहरू कार्यक्रम भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 मेगा हर्चको तरङ्ग मार्फत। र हामीहरू अहिले तपाईँहरूका साथमा छौँ सञ्जय,
म इन्द्र, र तपाईँ अहिले तपाईँ मात्र होइन तपाईँका स्वचिन्तक अथवा तपाईँको छर छिमेकी अथवा तपाईँका साथी मित्रहरूले पनि संसारभर हामीलाई radio.adelaide.edu.au सुन्न सक्नुहुन्छ भने तपाईँले आफ्नो फुर्सदको समयमा तपाईँले आफै अथवा तपाईँले कसैलाई सुनाउन सक्नुहुन्छ। हाम्रो कार्यक्रम ipsjournal.com कुनै पनि समयमा तपाईँले यो गीत सुन्न सक्नुहुन्छ। सञ्जयजी, अब चाहिँ गीत सुनौँ, धेरै गफ बढी भइसक्यो, गीत सुन्नमा श्रोताहरू तयार
भइसक्यो होला होइन। र यसै क्रममा म चाहिँ फेरि एउटा रक प्याटर्नबाट फेरि श्रोताहरूलाई चाहिँ एउटा लोक शैलीको गीत सुनाउन जाँदैछु, जुन गीतलाई गाएका छन् नेपथ्य समूहका आर्टिस्टहरूले। यसमा चाहिँ अमृत गुरुङ भनौँ, यो चाहिँ 2010 उनीहरूले रिलिज गरेका थिए, नेपथ्यले रिलिज गरेको यो एल्बम हो। एल्बमको नाम थियो ऐना झ्याल। र यसै एल्बमबाट अहिलेलाई जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना।
सम्झना जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना।
हजुर श्रोताहरू, अहिले हामीले तपाईँलाई सुनायौँ नेपथ्य समूहको ऐना झ्याल एल्बमबाट जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना। हामी लगभग लगभग कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ र जाँदा जानभन्दा अगाडि हामीले तपाईँलाई अरू दुई चारवटा गीत सङ्गीत सुनाउने कोसिस गर्नेछौँ र अहिलेलाई म फेरि एउटा पुरा गीत सुनाउन जाँदैछु। यो चाहिँ रहेको छ यो एडलेड बेस कलाकार, उहाँ चाहिँ नाम हो परजिता गेलालको र सङ गीतको बोल छ स्टिल लभ यु।
प्रजिता गेलालको यो सुमधुर स्वरसँगै श्रोताहरू, आजको लागि कार्यक्रमको समय अवधि सिद्धिन लागेको छ। हामीले आज तपाईँहरूबाट बिदा माग्ने समय भएको छ। सदा चाहिँ आइतबार 10:30 बजी हामीले यो स्टुडियो छोडेर जानुपर्नेछ। अर्को साता 9:30 बजे तपाईँको साथमा स्टुडियोमा मिठो मिठो गीत सङ्गीत सुमधुर जानकारीहरू र समाचारहरू लिएर आउनेछौँ। अर्को साता साढे नौसम्मको लागि हामीलाई बिदा दिनुहोस्। म इन्द्र र
म सञ्जय यहाँबाट बिदा हुन्छौँ र
तपाईँको यो साता शुभ बितोस्,
स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। यही छ हाम्रो शुभकामना।
शुभरात्रि।
शुभरात्रि।
I'm not afraid.